بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. پچھلی دفعہ سورہ رعد کی 26 آیات ہم کر چکے تھے, اس سے آگے انشاءاللہ سمجھنے کی کوشش کریں گے, اور یہ 13واں پارہ چل رہا ہے. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. وَيَقُولُ الَّذِينَ لَوْلَا أُنزِلَ عَلَيْهِ آيَاتٌ مِّن رَّبِّهِ, اور وہ لوگ جو کفر کرتے ہیں وہ یہ پوچھتے ہیں یا تقاضا کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم پر ان کے پالنے والے مالک یعنی اللہ کی طرف سے کوئی نشانی کیوں نہیں نازل ہوتی, یعنی کوئی معجزہ کیوں نہیں نازل ہوتا ان کے نبوت کے ثبوت میں. تو اس سے پہلے بھی ہم یہ آیت نمبر 7 میں یہ جملہ پڑھ چکے ہیں, اور اس وقت ہم اس بات پہ غور کر چکے تھے کہ رسول اللہ صلی اللہ علیہ وسلم کا شق الخمر معجزہ مشہور ہے, پھر جنگ احد اور جنگ بدر میں جو فرشتے نازل ہوئے تھے, اور باضابطہ معجزات پہ کتابیں ہیں. قرآن کو خود رسول اللہ صلی اللہ علیہ وسلم نے اپنا معجزہ کہا ہے. تو ایسا نہیں تھا کہ معجزے نازل نہیں ہوئے تھے. یہاں ان کا تقاضا یہ تھا کہ ان کی خواہش کے معجزے کیوں نہیں نازل ہوتے. تو لہذا سورہ بنی اسرائیل کا حوالہ ہے, سورہ الانعام کا, اس طریقے سے کئی صورتوں میں ان کے تقاضے آئے, جس کا خلاصہ یہ ہے کہ وہ چاہتے تھے کہ بھئی یہ چشمہ کیوں نہیں جاری کر دیتے کوئی, یا پھر آسمان سے کوئی ٹکڑا کیوں نہیں گراتے, یا ان کا سونے کا گھر کیوں نہیں ہوتا, یا ان کے ساتھ فرشتے کیوں نہیں نازل ہوتے, ان کے پاس خزانے کیوں نہیں ہیں. یا پھر بولتے تھے کہ بھئی ہمارے پہلے نبی بول چکے ہیں کہ ایک ایسا معجزہ دکھائیں کہ کھلے میدان میں کوئی قربانی کا جانور رکھیں اور آسمان سے آگ آ کے اس کو جلا دے. تو یہاں تقاضا یہ ہے کہ ان کی پسند کا معجزہ. تو اس کا جواب قرآن میں دوسری جگہ مل جاتا ہم کو کہ صالح علیہ السلام کی قوم بھی اس طریقے کا ڈیمانڈ کری تھی کہ بھئی اس پہاڑ سے اونٹنی نکالیں, اور اونٹنی سے جو ہے وہ نکلتے جو ہے اس کو بچہ ہو. تو یہ ہو چکا ہے, اس کے باوجود وہ ایمان نہیں لائے. تو اب یہ دور یہ آیا ہے کہ لاجیکلی ایمان لانا ہے. یہ تمام سائنٹیفک چیزیں جو قرآن میں, اکنامکس, پولیٹیکل سائنس کے, یہ تمام چیزوں پہ غور کر کے سوچنا ہے کہ 1400 برس پہلے کسی انسان کی اتنی نالج ہی نہیں تھی. تو اب معجزوں کا دور جو ہے ویسا نہیں رہا جیسا صالح علیہ السلام وغیرہ کا تھا. تو نبوت کا ثبوت, رسول اللہ صلی اللہ علیہ وسلم, محمد صلی اللہ علیہ وسلم کے نبی ہونے کا ثبوت قرآن ہے. قرآن پڑھ کے دیکھیے آپ, اس میں ایک لفظ جو ہے غلط, ایک حرف غلط نہیں ہو سکتا, تمام جو ہے ویریفیکیشن ہو چکا ہے. تو اللہ تعالیٰ اس کے جواب میں فرما رہے ہیں کہ قل ان اللہ یضل من یشاء, اللہ تعالیٰ جس کو چاہتا ہے گمراہ چھوڑ دیتا ہے, جنت کا راستہ نہیں بتاتا. وہ یہدی الیہ من اناب, اب یہاں یہ بات آ رہی ہے کہ اس وہ جنت کا راستہ کس کو بتاتا ہے. من اناب, اناب جو اس کی طرف بار بار پلٹتا ہے. اب یہ اناب کا جو روٹ ہے ورڈ, نون واو بے سے ہے. نوبن جو ہے شہد کی مکھی کو بولتے ہیں. تو جیسا شہد کی مکھی پھولوں کا, پھلوں کا رس چوس کے بار بار اپنے پٹھے پہ لوٹتی ہے, بی ہائف پہ لوٹتی ہے, اس طریقے سے ہم اپنے کاروبار میں لگے ہوئے ہیں لیکن بار بار اللہ تعالیٰ کی طرف لوٹتے ہیں, مساجد کو آتے ہیں, 5 وقت کی نماز کی پابندی کرتے ہیں, ہر وقت اللہ تعالیٰ, بعد میں اب ذکر آ رہا دوسری آیت میں اللہ تعالیٰ کا جو ہے یاد ذہن پہ ہمارے رہتی ہے. تو ایسے لوگ جو بار بار اللہ تعالیٰ کی طرف پلٹتے ہیں ان کو اللہ تعالیٰ جو ہے راستہ بتاتے ہیں جنت کا. یہ کون لوگ ہیں؟ یہ بڑی خاص آیت ہے, اللہ کرے ہمارے متعلقین اس ڈیفینیشن میں شامل ہو جائیں. الذین آمنوا, وہ لوگ جو ایمان لائے. اب اس کے بعد میں واو آ رہا ہے. اب یہ واو ہم عام طور پہ اور کے سینس میں لیتے ہیں, کئی جگہ پہ یہ واو تفسیری کے طور پہ آتا ہے, یعنی کہ اس کا مطلب یہ رہتا ہے جیسا رحمت اللہ و برکات ہو, اللہ تعالیٰ کی رحمتیں ہوں. کیا رحمتیں کیا ہوں؟ برکات ہوں, یعنی اچھائی میں بڑھوتری ہو. یہ بات سمجھ میں آتی. تو یہاں معلوم ہو رہا ہے کہ الذین آمنوا و, یعنی کہ تطمئن القلوبهم بذکر اللہ, یعنی وہ لوگ جو ایمان لائے, اور یا یعنی کہ جن کے دل و دماغ کو اللہ کے ذکر سے اطمینان ہوتا ہے, سکون ہوتا ہے, پیس ہوتا ہے, سیٹسفیکشن ہوتا ہے. دیکھیں یہ آیت اپنے آپ کو ٹیسٹ کرنے کی ہے, ایسا ہوتا کیا؟ اگر ایسا ہوتا ہے تو پھر الذین یومنون الذین آمنوں میں آ گیا. ٹیسٹ کرنے کی آیت ہیں کئی جگہ پہ جو ہے, اپنے آپ کو ٹیسٹ کر لینا ہے کہ اللہ کے ذکر سے اگر دلوں کو دماغ کو اطمینان ہوتا ہے, سکون ہوتا ہے, پریشانیاں دور ہوتی ہیں, تو پھر یہ سمجھنا کہ آپ الذین آمنوا یعنی ایمان لانے والوں میں ہیں. اگر اللہ کے ذکر سے آپ کے دلوں کو اطمینان نہیں ہوتا تو پھر سوچنا پڑے گا کہ بھئی یہ کیا کیفیت ہے, اس کو کس طریقے سے دور کرنا چاہیے. پھر اللہ تعالیٰ اپنی طرف سے قانون رول کی طرح بات بتا رہے ہیں کہ آلہ بذکر اللہ تطمئن القلوب, یہ جان لو کہ اللہ کے ذکر ہی سے دلوں کو دماغ کو اطمینان ہوتا ہے. میں دل و دماغ اس لیے بول رہا ہوں کہ کئی جگہ پہ قلب کا لفظ دل کے لیے آیا ہے, کئی جگہ پہ دماغ کے لیے آیا ہے. لہم قلوب لا یفقہون بہا, ان کے قلوب ہیں جس سے یہ سمجھتے نہیں. آج اسٹیبلشڈ ہے سمجھ کے لیے عقل استعمال ہوتی, دل سے نہیں سمجھتے ہم. دل جذباتی چیز ہوتی ہے, دماغ جو ہے دماغ سے سمجھتے ہیں. تو قلب کے معنی دل و دماغ دونوں سینس میں قرآن میں استعمال ہوا ہے. تو اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو دل و دماغ کو سکون صرف اللہ تعالیٰ کے ذکر سے ہوتا ہے. تب یہ امپورٹنٹ ہو گیا معلوم کرنا کہ ذکر کیا چیز ہے. جب تک یہ نہیں معلوم ہوا کیسا ہم پہچانیں گے کہ ہم کو وہ ہو رہا یا نہیں ہو رہا, اطمینان سکون ہو رہا یا نہیں ہو رہا. تو قرآن ہم ڈکشنریز میں جانے کے بجائے قرآن کو اگر ہم ٹٹولیں تو ایک ذکر ہے سبحان اللہ, الحمدللہ, لا الہ الا اللہ, اللہ اکبر, ولا حول ولا قوۃ الا باللہ العلی العظیم. اب اس کے معنی جو سمجھتے ہوئے دل دماغ لگا کے جو پڑھ رہا ہے کہ ساری پاکی اللہ کے لیے, تمام ڈیفیکٹ سے فری ہے, ساری تعریف اللہ کے لیے اور کسی کے لیے نہیں ہے کیونکہ ساری کائنات انہی کی پیدا کی ہوئی ہے, اس ان کے علاوہ کوئی اتھارٹی نہیں ہے, لا الہ الا اللہ, اللہ اکبر کمپیریٹو سپرلیٹو ڈگری ہے, سب میں بڑے اللہ تعالیٰ ہیں, نہ کوئی قوت ہے نہ کوئی طاقت ہے سوائے اللہ تعالیٰ کی, بس انہی کی قوت انہی کی طاقت ہے. تو یہ معنوں پہ ذہن لگاتے ہوئے جب آپ پڑھتے ہیں, پریشانی کے وقت بھی پڑھتے ہیں تو دلوں کو سکون ہوتا ہے. پھر قرآن سے ثابت ہے, موسیٰ علیہ السلام کو کہا گیا کہ بے شک نماز قائم کرو اللہ کے ذکر کے لیے, اللہ کی یاد کے لیے. اب ہم نماز قائم کیے, اب یہ نماز کے بعد بھی اگر سکون نہیں ہوتا تو پھر ٹٹولنا پڑے گا ہماری ایمان کی کیا کیفیت. ایسے مجالس میں ہم کو اپنا جائزہ لینا ہے کہ بھئی ایک پریشانی سے آئے, کچھ فکریں پریشانیاں تھیں, نماز پڑھے بعد جائزہ لیے کہ ایک عجیب سا سکون ہو گیا. ہاں الذین آمنوا کے ڈیفینیشن میں آ رہے ہیں. نہیں, نمازوں کے باوجود, ذکر کے باوجود جو ہے سکون نہیں ہو رہا ہے تو پھر اپنے ایمان کا جائزہ لینا پڑے گا. پھر تیسری بات جو کہی گئی کہ قرآن کو ذکر کا, یا انشاءاللہ پڑھیں گے کہ وہ یا اس میں بات آئی ہے کہ ہم نے ذکر کو نازل کیا ہے اور ہم ہی اس کے حافظ ہیں. قرآن کے بارے میں جو ہے انشاءاللہ آپ دوسری سورت میں جو ہے یہ بات انشاءاللہ پڑھ لیں گے. تو اب یہاں معلوم ہوا کہ ذکر, تسبیح پڑھنا بھی ذکر ہے, نماز پڑھنا بھی ذکر ہے, قرآن پڑھنا بھی ذکر ہے. اب آپ کو پریشانی ہے کچھ, آپ قرآن کھولے جہاں سے پڑھ رہے تھے, قرآن پڑھنا شروع کرے, جائزہ لیجئے کہ قرآن پڑھنے سے کیفیت بدلی یا نہیں بدلی. قرآن پڑھنے سے ایک عجیب سی کیفیت بدل گئی, حالانکہ حالات ویسی ہیں جیسے پہلے تھے. قرآن کھولنے سے پہلے جیسے حالات تھے ابھی ویسی ہیں, لیکن جیسے ہی قرآن کھولے تو ایک عجیب قسم کی کیفیت ہونے لگی. تو معلوم ہوا کہ بھئی ہم ایمان لانے والوں میں. ایک چوتھی بات جو آتی, اب جو بات ہو رہی ہے یہ بھی ذکر ہے اللہ تعالیٰ, یہ کائے کے لیے بیٹھے ہم لوگ. تو ذکر کے بنیادی معنی یہ ہیں کہ اللہ تعالیٰ کو ذہن پہ رکھنا, اللہ تعالیٰ کو یاد رکھنا, یاد کرنا نہیں یاد رکھنا, ہمیشہ اللہ تعالیٰ سب کانشیس پہ چھائے ہوئے رہنا. اس کا اپوزٹ ہے بھولنا, فرگیٹ فلنس, اللہ تعالیٰ کو بھول جانا, اس کا اپوزٹ ہے. ذہن میں ہی نہیں اللہ تعالیٰ. تو جیسا جنتیوں کے بارے میں یہ بتایا گیا ہے کہ جنت میں داخل ہونے کے بعد ان کو کسی چیز کی خوف نہیں ہوگی سوائے ان لمحوں کے, اس ٹائم کے جس میں ان کی زندگی اللہ تعالیٰ سے ذکر, اللہ تعالیٰ کے ذکر سے ہٹ کے دوسرے چیزوں میں گزری, اس کی خوف ہوگی کہ کاش یہ لمحے بھی ہم اللہ تعالیٰ کے ذکر میں گزارتے, نمازوں میں, قرآن میں, اللہ تعالیٰ کی تسبیح کرتے ہوئے, اللہ تعالیٰ کی بات چیت کرتے ہوئے. जब हम लोग मिलते क्रिकेट मैच डिस्कस कर लेते और घंटों वक्त खराब करते, नौजवान बच्चे क्या बूढ़े बड़े, एक साहब तो बेचारे मरते वक्त भी पूछे थे वेस्ट इंडीज का क्या स्कोर हुआ, बोले दूसरे दिन इंतकाल हुआ। बस ऐसी फिक्र लगी हुई है कि भाई अरे मेरा क्या हुआ, आप जा रहे हैं क्या हो रहा है मेरा। ये तो ये जिक्र का मतलब ये है कि हमेशा अल्लाह ताला को जहन पे रखना और ये अपना जायजा लेना कि भाई अल्लाह के जिक्र से, अल्लाह ताला को याद करने से हमको सुकून हो रहा है या नहीं हो रहा, और ये रूल जान लेना कि अल्लाह ताला बता रहे हैं कि आला बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब, कि बेशक अल्लाह ताला के जिक्र से दिलो दिमाग को इत्मीनान होता है। फिर सूरह फजर में आपको ये बताया गया है कि नफ्स मुतमईन्ना, ये जिनको इत्मीनान होता है वो नफ्स मुतमईन्ना है, यानी बिल्कुल मुतमईन हो जाती है, तो उसको अल्लाह ताला से भी राजी है, अल्लाह ताला उससे राजी है, फिर उसको जन्नत की दावत दी अल्लाह ताला ने कि दाखिल हो जा जन्नत में। अब ये सूरह यूसुफ में हम पढ़ चुके हैं, ये तीन स्टेजेस यूसुफ अलैहिस्सलाम के भी गुजरे हैं। एक नफ्से अम्मारा जो जुलेखा जो है उनको टेम्प्ट कर रही थी, तो थोड़ी देर वो जरा भटकने की कैफियत हो गई थी, फिर फौरन उन्होंने बुरहान देखा तो संभल गए, तो समझ में आया कि जमीर ने मलामत की है, क्या कर रहे हो, नफ्से लवामा था। उसके बाद में बोले कि भाई मेरे लिए जेल बेहतर है, औरतों के फितने से जो है जेल बेहतर है, जेल में गए इत्मीनान से रहे, नफ्से मुतमईन्ना। तो हमारे भी जो है जिंदगी के ये मरहले हैं, एक बचपना होता जिसमें बच्चा जो है रीजन आउट नहीं करता, जो दिल बोला कर लेता, एक आदमी जवान होता पढ़ा लिखा होता रीजन आउट करता कि ये सही है या गलत है, नफ्से मुतमईन्ना कॉन्शियंस आ जाता, और फिर जब और एक्सपीरियंस होता कुरान हदीस सीखते चले जाता तो एक नफ्स को उसके इत्मीनान हो जाता कि भाई अल्लाह ताला की मर्जी है, मेरी मर्जी से कुछ हो ही नहीं सकता, मैं उंगली नहीं हिला सकता मेरी मर्जी से, एक इत्मीनान हो जाता जो कर रहा है अल्लाह ताला मेरे लिए जो है बेहतर कर रहा है। अब अल्लज़ीना आमनू व अमिलुस सालिहाती तूबा लहुम व हुस्नु मआब, वो लोग जो ईमान लाए और अमल साले करे, ईमान लाए अल्लाह पे, फरिश्तों पे, किताबों पे, रसूलों पे, जी मरने के बाद जी उठने पे, तकदीर पे, ये चीजों पे ईमान लाए, फिर अमल साले करे, इस ईमान का मुजाहरा करे, बताए कैसा बताए, कुरान और हदीस पे वैसे ही अमल करके बताए जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया, तो उनके लिए तूबा, ये तूबा तैयब से है, तैयब के माने पाक के भी हैं, फायदा पहुंचाने के वाले, फायदा पहुंचाना भी है जिसमें कुछ फायदा हो, और खुशकिस्मती के भी आते हैं, ये ऐसे लोगों के लिए खुशकिस्मती है। क्या खुशकिस्मती है, वह हुस्नु माब, यानी इनके जो पलटने की जगह है जन्नत वो बेहतरीन मुकाम है। हुसन किसको बोलते हैं, जो हसीन है, दिखने के दिखने में बड़ा अच्छा दिखता, वो जो बेहतरीन उनका पलटने का मुकाम है। कजाली का अरसलना का फी उम्मतिन खत खलत मिन खबलिहा उममुन, यानी इस तरीके से हमने आपको एक ऐसी उम्मत के पास भेजा जिससे पहले कई उम्मतें गुजर चुकी हैं। देखिए इस्माइल अलैहिस्सलाम के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और इस्माइल अलैहिस्सलाम के बीच में कोई नबी वहां आए नहीं, बल्कि ईसा अलैहिस्सलाम के बाद जो पहले नबी आए वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम थे, तो ये गैप आ गया। तो ऐसे कई उम्मतें गुजर गई लेकिन उनके पास नबी नहीं आया, तो हम आपको ऐसी उम्मत के पास, यानी मक्के मदीने के जो उम्मतें उनके पास भेज रहे हैं। अब यहाँ इसको समझने की कोशिश कीजिए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को या किसी भी रसूल को भेजने का मकसद क्या था, लितत्लू अलैहिम अलैहिमुल्लज़ी औहैना इलैक, ताकि आप उनके सामने, जो आम तौर पे तर्जुमा करें, तिलावत करके सुनाएं जो आप पे वही की जाती है। यानी आपको भेजने का मतलब ये था कि कुरान की तिलावत करके लोगों को सुनाएं। अब तिलावत का लफ्ज अगर हम कुरान से टटोलने की कोशिश करें, माने तो तिलावत के किसी चीज की पैरवी करना, इत्तेबा करना, ये माने आते, लेकिन कुरान में सूरह शम्स के पहली दो आयतों को अगर हम देखें कि वह शम्सी व जुहा वल खमरी इजा तलाहा, यानी सूरज की कसम और उसकी रोशनी की कसम और चांद की कसम जब सूरज की रोशनी को पलटाता है, तलावा ते लाम वाव का ही मादा है, तो हमको साइंटिफिकली मालूम हो गया है कि चांदनी रात जो होती है रिफ्लेक्टेड सनलाइट होती है। तो तिलावत में रिफ्लेक्शन का मतलब आता है, अब ये लाइट पड़ रही है पेज पे रिफ्लेक्ट हो रही, मैं पढ़ सकूं, ये तिलावत है। अब मैं पढ़ा बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाहिर्रब्बिलालमीन अर्रहमानिर्रहीम, ये खिरात है, रेसिटेशन जिसको बोलते हैं, आप बगैर देख के पढ़े, आमतौर पर बगैर देख के पढ़ने खिरात के माने आते, देख के आमतौर पर, और देख के पढ़ने में तिलावत के माने आते। तो अब तिलावत कुरान का मतलब क्या होता, کہ نہ صرف قرآن پڑھنا, جب تو دیکھیں ایک بات ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں کتابی شکل میں, جہاں تک تاریخ سے ثابت ہے, کتابی شکل میں قرآن تھا ہی نہیں, تو تلاوت قرآن کا کیا مطلب ہوگا؟ یہ کامن سینس کی بات ہے. حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے زمانے میں حضرت عمر رضی اللہ تعالیٰ عنہ کے اصرار پہ قرآن کا ایک کتابی شکل اختیار ہوئی, قرآن لکھوایا گیا. اس سے پہلے تو کوئی ایسا کاپی نہیں تھی, سب حافظ قرآن تھے, حفظ کرے ہوئے تھے. رسول اللہ صلی اللہ علیہ وسلم کو بھی حفظ تھا, ہر رمضان میں دور ہوتا تھا, آخری رمضان میں دو دور ہوئے قرآن کے. تو اب تلاوت کا مطلب ہم کو یہ سمجھنا ہے کہ قرآن ایسا پڑھو, ایسا سمجھو, ایسا عمل کرو کہ یو ریفلیکٹ دا قرآن, آپ کو دیکھ کے لوگ سمجھیں کہ یہ قرآن میں ہے, یہ قرآن میں نہیں ہے. اب یہ میں بار بار بولتا ہوں کہ یہ میرا انٹرپریٹیشن نہیں ہے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے رسول اللہ صلی اللہ علیہ وسلم کے انتقال کے بعد کسی صحابی نے پوچھا تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے زندگی کے حالات بتائیے, تو آپ نے پوچھا تم نے قرآن نہیں پڑھا؟ خلقہ القرآن, ان کا کانڈکٹ, ان کا بیہیویئر, ان کی چال ڈھال, ہر چیز چلتا پھرتا قرآن تھے وہ. تو تلاوت قرآن کا مطلب یہ ہوتا کہ قرآن پڑھنا, اس کو سمجھنا اس نیت سے کہ اس کو عمل کرنا, تاکہ دوسرے لوگ دیکھ لیں کہ بھئی آپ جو کر رہے ہیں یہ قرآن میں ہے, جو نہیں کر رہے ہیں یہ قرآن میں نہیں ہے. کیونکہ اب یہ جو رسولوں کا کام ہے علیہ الصلوۃ والسلام, وہ ہمارے ذمے آ گیا. سورہ آل عمران کی 110 آیت میں ہمیشہ ریپیٹ کرتا ہوں کہ تم بہترین امت ہو جو انسانوں کے لیے نکالی گئی ہے, تم لوگوں کو نیکی کی طرف بلاتے ہو, برائی سے روکتے ہو اور اللہ پہ ایمان رکھتے ہو. تو ظاہر ہے اس طریقے سے اگر ہم قرآن کی تلاوت کریں, ریفلیکٹ کریں, تو پھر دعوت کا کام مکمل ہوگا. وہ ہم یکفرون بالرحمن, اور یہ رحمان یعنی جو فائدہ پہنچانے والے اللہ تعالیٰ ہے, ان کا انکار کرتے ہیں, ان کی ناشکری کرتے ہیں. اب یہ رحمان کون ہے؟ قرآن کے تعلق سے اگر سمجھیں ہم تو سورہ رحمان, الرحمن علم القرآن, یعنی رحمان, اتنی بڑی رحمت اللہ تعالیٰ کی ہے کہ قرآن کا علم دیا ہم کو. یہ علم پہ اگر ہم عمل کریں گے تو جنت میں جائیں گے. یہ قرآن رحمت ہی رحمت ہے, یہ بات سمجھنے کی ہے. یہ ہم جو ہے بالکل بے بہرا ہو گئے ہیں اس سے. قل ہوا ربی لا الہ الا ہو, اب حالانکہ یہ اتنا سا پیس ہے لیکن اس کو سمجھنا پڑے گا. آپ کہہ دیجئے کہ اللہ جو ہے وہ میرا پالنے والا ہے اور اس کے علاوہ کوئی الہ نہیں ہے, کوئی اتھارٹی نہیں ہے. اب اس کو قرآن نے کیسا سمجھایا, ربی اور الہ کو کیسا سمجھایا؟ افسوس کی بات ہے کہ بہت کم جگہ پہ ایسے انٹرپریٹیشنز ملتے. دیکھیں سورہ آراف کی 127 آیت میں فرعون کو ان کے درباریوں نے کہا, فرعون کے درباریوں نے کہا, کیا تم موسیٰ علیہ السلام اور ان کے ساتھیوں کو ایسی چھوڑ دیں گے کہ تم کو بھی چھوڑ دیں اور آلہتی کا تمہارے خداؤں کو بھی چھوڑ دیں؟ ان کا سوال ہے. تو اس سے معلوم ہوا کہ فرعون اپنے آپ کو خدا نہیں مانتا تھا, فرعون دوسروں کی پرستش کرتا تھا, ورشپ کرتا تھا. قرآن میں 127 سورہ آراف کی 127 آیت ہے, اس میں دیکھ لیجیے آپ کہ لوگ بولے کہ کیا آپ ان لوگوں کو ایسی چھوڑ دیں گے, آپ کو اور آپ کے خداؤں کو؟ تو مطلب یہ ہے کہ فرعون اپنے آپ کو خدا نہیں مانتا تھا. اب ہوا یہ کہ سورہ قصص میں وہ فرعون کے منہ سے نکلا کہ کیا تم میرے علاوہ الہن غیری کسی اور کو الہ بنا لو گے؟ تو اب وہاں الہ کا ترجمہ خدا کر دیا. دیکھیے ایک بادشاہ ہے, ایچ ایچ ڈی نظام کی حکومت تھی 48 سے پہلے, 1948 سے پہلے, تو ہی واز دا سپریم اتھارٹی ان دا اسٹیٹ آف حیدرآباد. تو الہ کا مطلب سمجھایا گیا کہ جیسا فرعون مصر میں سپریم اتھارٹی ہے, اس طریقے سے اللہ تعالیٰ ساری کائنات میں سپریم اتھارٹی ہے. ہم الہ کو جو ہے سپریم اتھارٹی کے بجائے خدا کا ترجمہ کر دیا. اب بولے کہ بھئی فرعون اپنے آپ کو خدا مانتا تھا. ارے اپنے آپ کو خدا مانتا تھا تو پھر اسی قرآن میں سورہ آراف میں یہ کیسا بولے کہ بھئی آپ اپنے خداؤں کو چھوڑ دیں گے؟ وہ تو ایک خدا کیا کئی خداؤں کو مانتا تھا وہ. تو قرآن نے الہ کا لفظ سمجھایا کہ سپریم اتھارٹی. پھر سورہ نازیات میں آئی, وہاں فرعون نے کہا انا ربکم الاعلی, میں سب میں بڑا پالنے والا ہوں. پھر بادشاہ کی حیثیت سے وہ یہ سمجھ رہا ہے کہ بادشاہ پالتا ہے, تو پالنے والے کو بھی قرآن نے سمجھا دیا فرعون کی زبانی, اور الہ کو بھی سمجھا دیا فرعون کی زبانی. اب ہم لوگ جو ہے الہ کو جو ہے خدا بول دیے, تو یہاں معلوم ہوا کہ رسول اللہ صلی اللہ علیہ وسلم سے بولنے لگوایا جا رہا کہ آپ کہہ دیجئے کہ وہ اللہ میرا پالنے والا ہے اور اس کے علاوہ کوئی سپریم اتھارٹی نہیں ہے, کوئی اتھارٹی نہیں ہے سپریم چھوڑیا, کوئی اتھارٹی نہیں. اگر کسی کے پاس اتھارٹی ہے تو دی ہوئی ہے, ہم جس کو چاہتے ہیں عزت دیتے ہیں, جس کو چاہتے ہیں ذلیل کرتے ہیں, جس کو چاہتے ہیں حکمت دیتے ہیں, جس سے چاہتے ہیں حکمت چھین لیتے ہیں, جس کو چاہتے ہیں رزق زیادہ دیتے ہیں, جس کو چاہتے ہیں کم دیتے ہیں, ایک اندازے سے دیتے ہیں. تو یہاں جو ہے ایک میسج پہنچانا ہے کہ دیکھو اس دنیا میں اس کائنات میں ایک ہی اتھارٹی ہے, اس کے علاوہ کوئی اتھارٹی نہیں ہے, لا الہ الا اللہ. اور پھر اس کے بعد وہی پالنے والا ہے, الحمدللہ رب العالمین, سارے عالمین کو پالنے والا ہے. میرا آپ کا تو کوئی سوال ہی نہیں پیدا تھا, سارے عالمین کو وہ پالنے والا ہے. تو یہ میسج پہنچا دیجئے, علیہ توکل, تو میں اسی پہ بھروسہ کرتا ہوں. سیکنڈ پوائنٹ یہ پہنچا دیجئے کہ میرا معاملہ یہ ہے کہ میں اسی پہ بھروسہ کرتا ہوں, حالانکہ میں خاتم النبیین ہوں. ماشاءاللہ شب معراج میں جو ہے رسولوں کی امامت مجھ سے کروائی گئی, میری جو کتاب تا قیامت جو ہے رائج رہے گی, دوسری کتاب نہیں آئے گی. اس کے علاوہ میں جو بھروسہ کرتا ہوں اللہ پہ بھروسہ کرتا ہوں. اب یہ بھروسہ کیسا تھا, آپ سیرت پڑھیے رسول اللہ صلی اللہ علیہ وسلم کی, ایسا معلوم ہوتا ہے کہ پوری زندگی آپ کی کوشش میں گزر گئی, یہاں تک کہ آپ کے دو دانت ٹوٹ گئے جنگ احد میں. یہ پوری کوشش, پوری سیرت کوشش سے بھری ہوئی ہے, لیکن ایمان یہ ہے کہ بھروسہ اللہ پہ ہے. تو جیسا ایک حدیث ہے, یہ بار بار یہاں آئی ہے کہ بھئی کوئی صحابی اپنا اونٹ اللہ کے نام پہ چھوڑ دیے تھے, ہو گیا, آ کے رسول اللہ صلی اللہ علیہ وسلم سے شکایت کی ہے کہ میں اللہ پہ بھروسہ کرا, توکل کرا, کر کے اونٹ کو چھوڑ دیا, ہو گیا. تو آپ نے کہا ایسا مت کرو, اللہ پہ بھروسہ کرو مگر اونٹ کو باندھ لیا کرو. تو میں وہ انگلش نوئنگ آڈینس کو ہمیشہ یہی بولتا ہوں کہ ایک بہترین میسج ہے قرآن کا, ٹرسٹ ان اللہ بٹ ٹائی یور کیمل, بھروسہ اللہ پہ ہونا لیکن اپنے اونٹ کو باندھ لیا کرو. ایگزام دے رہا بچہ, بھروسہ اللہ پہ نتیجے کا مگر محنت کرے گا, اگر محنت نہیں کر کے بھروسہ کرے گا تو پھر اللہ تعالیٰ کے قانون کے خلاف وہ بات ہو جائے گی. تو رسول اللہ صلی اللہ علیہ وسلم سے کہلوایا جا رہا ہے کہ میں تو صرف جو ہے اللہ پہ بھروسہ کرتا ہوں اور وہ الہی متاب, اور میں اسی کی طرف پلٹتا ہوں. پچھلی دفعہ بھی یہ لفظ متاب کا سمجھنے کی کوشش کریں, تاب تے واؤ بے اس کا مادہ ہے, کہ میں اسی کی طرف پلٹتا ہوں رحمت کے لیے, اسی کی طرف پلٹتا ہوں. لو انا قرآن سیرت بہل جبال اور خطیت بہل ارض او کلما بہل موتا, اگر کوئی قرآن ایسا ہوتا جس کے ذریعے پہاڑوں کو چلایا جاتا یا زمین کو کاٹ کاٹ کے ٹکڑے ٹکڑے کر دیا جاتا یا اس کے ذریعے مردے بھی بات کرتے, تو اب یہ انڈرسٹوڈ ہے کہ اس کے باوجود یہ لوگ ایمان نہیں لاتے. دیکھیے معجزوں کی بھی لمٹ ہے. آپ ایک قرآن لاتے اور نوبت پہاڑ کو بتاتے تھے, نوبت پہاڑ ہٹ کے حسین ساگر کے ادھر چلے گیا, زمین کو بتائے تو زمین جو ہے وہ ہو گیا, کچھ بھی کریے یہ ایمان نہیں لائی. اس کا ریزن آگے بتایا جا رہا ہے, بل للہ الامر جمیع, سارا اس کا سارا معاملہ اللہ کا ہے, کسی کے ہاتھ میں نہیں ہے. یہ سارے کا سارا معاملہ جو ہے اللہ کا ہے, کسی کے ہاتھ میں نہیں ہے. پھر اس کو سمجھایا جا رہا ہے, افلم یئیس الذین آمنوا ان لو یشاء اللہ لہدی الناس جمیعا. میں دوسرے حصے کا پہلے ترجمہ کر دیتا ہوں کہ کیا اگر اللہ تعالی چاہتا تو سارے انسانوں کو ایک جگہ ایک ہدایت پہ جمع کر دیتا. اگر اللہ تعالی چاہتا, لو یشاء اللہ لہدی الناس جمیعا, اگر اللہ تعالیٰ چاہتا تو سارے انسانوں کو ایک جگہ جمع کر دیتا. سورہ یونس کی 99 اور 100 آیت بھی ہم پڑھ چکے ہیں. کیا تم زبردستی کرو گے کہ یہ ایمان لائیں گے؟ اب پہلے جملے کا ہے, افلم یئیس الذین آمنوا, تو کیا جو ایمان لائے ہیں وہ اپنی محنت سے مایوس نہیں ہو گئے کہ بھئی ہماری محنت کے باوجود یہ ایمان نہیں لا رہے؟ تو ایمان میری آپ کی محنت سے نہیں ہوتا, اللہ تعالیٰ کے ہاتھ میں ہدایت دینا یا گمراہ چھوڑنا یہ اللہ تعالیٰ کے ہاتھ میں. بھی مثال لے لیجئے آپ, ابراہیم علیہ السلام ایک لاجک پیش کرے. کیسی لاجک تھی؟ کہ بھئی پورے بتوں کو توڑے, بڑے بت کے ہاتھ میں جو ہے کلاڑی دے دیے, वो लोग जब वापस आए तो बोले ये कौन तोड़े, तो बोले भाई ये बड़ा बुत है, पूछ लो इन लोगों से। तो वो लोग बोले कि भाई ये आपको मालूम है ये बुत तो बात नहीं करते, घायल हो गए बात नहीं करते। तो बोले फिर तुम ऐसों की पूजा क्यों करते हो जो बात तक नहीं कर सकते। मान लिया आपस में मान लिया हो, गलती तो है, लेकिन इब्राहिम अलैहिस्सलाम को आग में फेंक दिए, लॉजिक काम नहीं करी हो, अल्लाह ताला उनको हिदायत नहीं देना चाह रहा था। ये हम बहुत खुशकिस्मत है साहब, हमको अपनी खुशकिस्मती का अंदाजा नहीं है, बहुत खुशकिस्मत है, बगैर मेहनत के घर बैठे मिल गई दौलत। दूसरी मौजिजे का ले लीजिए आप, फिरौन की कौम के सामने मूसा अलैहिस्सलाम 8 मौजिजे बताए, 8 मौजिजे हुए, ईसा अलैहिस्सलाम बताए मौजिजे, फिरौन की कौम ईमान नहीं लाई। देखे जादूगर सजदे में गिर गए, लेकिन फिरौन की कौम जो है ईमान नहीं लाई। तो मालूम हुआ कि देखो ये बात दिल के अंदर रखो कि लॉजिक से और मौजिजों से ये कुछ भी नहीं होता। हम जिसको चाहते हैं हिदायत देते हैं, जिसको चाहते हैं गुमराह छोड़ देते हैं। मांगना है हिदायत अल्लाह ताला, तो अपने दिलों को करेक्ट कर लो। ये मत समझो कि भाई हम भी बहुत नेक है, बुजुर्गान दीन में से अल्लाह के घर में बैठ के अल्लाह का कलाम सुन रहे, ये उसकी शान है, उसका करम है, उसकी रहमत है कि बिठा दिया अपने घर में। रेस कोर्स में भी बिठा सकता था, शराब खाने में भी बिठा सकता था, ये उसकी शान है। तो ये चीजों से जो है ये असर हम लेना है। वला यज़ालु लज़ीना कफरू तुसीबहुम बिमा सनऊ खारियतुन और तहल्लु खरीबम मिन दारिहिम हत्ता यातिय वादुल्लाह। यानी वो लोग जो कुफर करते हैं, उनके आमाल की वजह से, उनकी गुनाहों की वजह से आफतें मुसीबतें उन पर गिरना या उनके घरों के करीब गिरना नहीं रुकेगा, यहां तक कि अल्लाह ताला का वादा पूरा हो जाएगा, यानी कियामत आएगी। अब आप देखते ट्रेन लुढ़क रहे, जलजले आ रहे, फ्लड्स आ रहे, सबक ही नहीं ले रहे इससे। भाई ये तो मेरे आपके साथ भी हो सकता है ना, हम कौन से जो है इतने नेक हैं, तो अल्लाह ताला जितनी तौफीक दिया है अल्लाह का फजल है। वरना अगर हमारे हमारी अपनी कैफियत देखे तो हम भी डिजर्व करते पनिशमेंट, वो उसकी हलीम है, वो दरगुजर कर रहा है, टाइम दे रहा है हमारे को मोहलत। तो बोल रहे हैं ये जो लोग कुफर करते हैं, इनके घरों के करीब और इनके ऊपर और इनके घरों के करीब मुसीबतें आना नहीं रुकेंगी, यहां तक कि कियामत आ जाएगी। इन्ना ला ला युखलिफुल मियाद, और बेशक अल्लाह ताला वायदा खिलाफी नहीं करता। कियामत आएगी, कियामत आएगी, गुनाहगारों को सजा होगी, सजा होगी, नेकों को अजर मिलेगा, जन्नत में जाएंगे, जाएंगे, ये अल्लाह ताला के वायदे इंशाल्लाह पूरे होंगे। वलखदस तुहजिया भी रसूल मिन कब्लिक, ये इन लोगों ने आपसे पहले रसूलों के साथ मजाक किया, मजाक उड़ाया कि मरने के बाद हड्डी बोटी सब गल जाएंगी तो जिंदा होंगे, क्या कैसी बातें कर रहे हैं लोग, इस तरीके का मजाक हुआ कि चैलेंज भी करे कि लाओ आजाब, अजाब लाओ। फअमलैतु लिल्लज़ीना कफरू, तो हमने जो इनकार किया उनको हमने मोहलत दी, टाइम दिया। बाज़ वक़्त ख्याल आता हम उस मोहलत से तो नहीं गुजर रहे, हम लोग जो है उस मोहलत से तो नहीं गुजर रहे, ये ख्याल आता। तो फिर हमने अमलैतु लिल्लज़ीना कफरू सुम्मा अख़ज़्तुहुम, फिर हमने उनको पकड़ा। तो कैसी पकड़ थी, फिर कैफ़ा काना इख़ाब, तो कैसा था नतीजा, अंजाम, सजा कैसा था। देखें फिरौन के साथ वही हुआ, सालेह अलैहिस्सलाम की कौम के साथ हुआ, हूद अलैहिस्सलाम की कौम के साथ हुआ, नूह अलैहिस्सलाम की कौम के साथ हुआ, तमाम वाक़यात पढ़ते चले आ रहे हैं, और फिर हमारे जमाने में भी तो देखते चले आ रहे हैं, जलजले आने के आ रहे हैं, तूफान आने का आ रहा है, वॉर्स हो रहे हैं, रायट्स हो रहे हैं, सब हो रहे हैं, हजारों लोग मर रहे हैं। भाई जहां नेचुरल कैलामिटीज है वहां भी लोग परेशान है, जहां मैन मेड कैलामिटीज है वहां भी लोग परेशान है। अब इराक का क्या हाल है, फलस्तीन का क्या हाल है, अफगानिस्तान का क्या हाल है। तो ये बात जो है हम ये लेना कि उनका नतीजा क्या हुआ। आफ अमल हुआ खायमुन अला कुल्ली नफ्सिन बिमा कसबत बजालुलिल्लाहि शुरका, क्या जो हर नफ्स जो कमाता है उस पर खायम है, हर नफ्स जो कमाता है उस पर अल्लाह ताला का कंट्रोल है, इज एस्टैब्लिश्ड ऑन हिम। तो ऐसे अल्लाह के साथ जो है और मखलूक में से उठा के उसके शरीक बनाते, पार्टनर्स बनाते, एब्सोल्यूट अथॉरिटी अल्लाह ताला की है, वो हर एक नफ्स पे कायम है, एस्टैब्लिश्ड है। यानी ये जानते बूझते जो है दूसरों को अल्लाह ताला का शरीक बनाते हो। कुल सम्मुहुम, इनसे इनसे बोलिए कि इनके नाम बताओ, क्या नाम है, यानी झूठ है ये, झूठ का कोई नाम देंगे भाई, ये खंबा है, ये हकीकत है, खंबा है, आप कुछ भी बोले कि यहां है, उसका वजूद ही नहीं है, तो नाम दो, तो ये झूठ है, ये नाम बताओ बोलो इनका। अम तुनबियूनहु बिमा ला यालमु फिल अर्ज, या अल्लाह ताला को ऐसे चीज की इत्तला दे रहे हैं जिसका वजूद अल्लाह ताला जमीन में नहीं जानता। अल्लाह ताला तो दिलों के भेद से तक वाकिफ है, अंदर बाहर जो भी अल्लाह ताला वाकिफ है जानते हैं, तो जिसका वजूद ही नहीं है तुम अल्लाह ताला को इन्फॉर्म कर रहे हैं कि ऐसा है भाई, कोई मेरी का अलमारी में जितने कपड़े हैं मुझे मालूम है, कोई साहब बोले आपके अलमारी में 7 सूटा है साहब, बोले अरे मुझे मालूम है उसका वजूद ही नहीं है, नहीं है ऐसा, तो तुम अल्लाह ताला जो हर चीज से वाकिफ है उसको इत्तला दे रहे हो कि आपके अलावा और भी पार्टनर्स है, अल्लाह ताला को अपने पार्टनर से इन्फॉर्म कर रहे हो, क्या बात है ये। अम बिज़ाहिर मिनल कौल, या इनकी ये जाहिरी बात है, इसकी कोई हकीकत नहीं है, जैसा मुंह बोली बात है भाई निकल गया मुंह से, ऐसा ऐसी बात है। बल ज़ुय्यना लिल्लज़ीना कफ़रू मकरहुम, नहीं हकीकत ये है कि वो लोग जो कुफ्र करते हैं, इनकार करते हैं, अल्लाह ताला को मानते नहीं है, उनके उनका प्लान उनको अच्छा करके दिखाया जाता है भाई, अब जो हो रहा है इराक अफगानिस्तान वगैरह में जो भी हो रहा है, उनकी जो प्लानिंग हो रही है वो उनको अच्छा करके दिखाया जा रहा है, वो जस्टिफाई करना चाह रहे हैं कि हम बेहतरीन करें, ये जरूरी था, अपने घर में कुछ भी हो जाने दो, दूसरे घर में गड़बड़ नहीं होना, आपको दूसरों के घर की फिक्र थी बिला वजह, असल में कुछ फायदा निकालना चाह रहे थे वहां से। तो यहां ये बात आ रही है कि इनको इनका जो प्लान है, काफिरों का जो प्लान है, वो प्लान इनको यानी मतलब ये है कि मुजयन डेकोरेटिव अच्छा करके दिखाया जा रहा है काफिरों को, वो सुद्दू अन सबील, और वो रास्ते से रोक दिए गए अल्लाह के रास्ते से, ये लोग रोक दिए गए, वो मई युज़लिल्लाहु फमा लहू मिन हाद, और अल्लाह ताला जिसको गुमराह करे उसको कोई रास्ता दिखाने वाला नहीं। अल्लाह ताला की अथॉरिटी को मान लो आप, हर चीज में अथॉरिटी है, जिंदगी मौत में, हिदायत में, दौलत में, काबिलियत में, एजुकेशन में, जिस चीज में भी आप लेते, अल्टीमेट अथॉरिटी ला इलाहा इल्लल्लाह, उसके अलावा कोई अथॉरिटी है ही नहीं, तो जिसको अल्लाह ताला गुमराह करे उसको कोई रास्ता दिखाने वाला नहीं। लहू अज़ाबुन फिल दुनिया फिल हयात दुनिया वल अज़ाबुल आखिरत अशक्कु, यानी उनके लिए दुनिया में भी अजाब है और आखिरत का अजाब, तो ये कंपैरेटिव टेंस है, ज्यादा ज्यादा तकलीफ दे है, दुनिया का अजाब कुछ भी नहीं है भाई, कोई साहब गिरे बहुत हाथ टूट गया, बहुत बुरी तरीके से मार लगा, वो समझ रहे हैं कि क्या बुरा मार लगा भाई, तो उनको अगर कोई बोले ये कुछ भी नहीं है आखिरत का जो अजाब है, हाथ जल गया, भाप लग के हाथ जल गया, आप बोले क्या बुरा जला, अरे ये कुछ भी नहीं है आखिरत में जो जलना है लोगों को, गुनाहगारों को। तो यहां अल्लाह ताला इन्फॉर्म कर दे रहे हैं कि देखो जैसा फिरौन है, फिरौन को दुनिया में भी अजाब हुआ आखिरत में भी अजाब हुआ, सालेह अलैहिस्सलाम की कौम है जो नहीं मानी सालेह, उनको यहां भी अजाब हुआ आखिरत में भी अजाब होगा, पूरे पूरे कुरान में ये जो हिस्टोरिक आयतें आई हैं उससे ये बात साबित होती है। वो मा लहुम मिनल्लाहि मिन वाख, और फिर वो अल्लाह ताला के खिलाफ उनको कोई बचाने वाला नहीं होगा, ये वाख से ही तख्वा है, वाह खाफ ये उसका मादा है, उसी का फॉर्म है वाह, बचाने वाला, तो तख्वे का मतलब बचने वाला, जो लुग़वी माने हैं यानी डिक्शनरी के जो लिटरल माने हैं, तख्वे के माने बचना, फत्तकुन नार, तो आग से बचो, खीना अजाबिन नार, खी बचाइए आग से, और फत्तकुल्लाह जब आता तो अल्लाह से डरो, गुनाहों से बचने के लिए अल्लाह से डरो, गुनाहों की सजा से बचने के लिए अल्लाह से डरो, तो डरना अप्लाइड मीनिंग आते हैं और बचना जो है लिटरल मीनिंग आता है, तो अल्लाह के खिलाफ कोई बचाने वाला नहीं होगा कियामत के वक्त, कोई बचाने वाला नहीं। मसलुल जन्नतिल लती वुईदल मुत्तखून, यानी जो मुत्तखियों को जो है जो जन्नत का वायदा किया जाता है, ये मुत्तखीन कौन है, अल्लाह से डर के गुनाहों से बचते हैं और कुरान और हदीस पर जैसा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अमल किया है वैसा अमल करते हैं, इसमें अल्लाह का खौफ डोमिनेटेड रहता मुत्तखीन में। तजरी मिन तहतिल अनहार, ये ऐसे बागात होंगे जिनके नीचे नहरें बह रही होंगी, उकुलोहा दाइमुम व जिल्लुहा, और उसका जो खाना होगा वहां का वो हमेशा और उसके साये भी हमेशा के रहे। अब गैस की गड़बड़ की कुछ सुने, फिर पोजिशन ठीक हो गया, अब हैबत हुई कि भाई नहीं मिली तो पकाएंगे कैसा, फ्लैटों में लकड़ियां लाके कहां से पकाएंगे, गैस का तेल भी नहीं मिलता, ये फिक्र है यहाँ भाई। नौकरी चले गई, तनख्वाह नहीं मिली तो खाएंगे कैसा, बीवी बच्चों को खिलाएंगे कैसा। तो जन्नत का बताया जा रहा है कि यहाँ जो खाना होगा वो हमेशा होगा और यहाँ का शेड भी हमेशा का शेड रहेगा। अब ये क्योंकि अरब में नाजिल हुआ था तो एक बात ये भी समझ में आना है कि वहां की गर्मी जो है यानी 52 डिग्री समर में कोई बड़ी बात नहीं रहती, मजे में चले जाता। तो वैसी गर्मी वालों को अगर छांव की बात करें तो वाकई जन्नत मालूम होगी कि भाई वहां छांव होगी, जन्नत में छांव होगी, तो हमेशा खाना मिलेगा, छांव रहेगी। तिलका उकबल लजीना तखो, यानी वो लोग जो तखवा इख्तियार करते हैं, अल्लाह से डर के गुनाहों से बचते हैं और नेक अमल करते हैं, उनका ये अंजाम होगा। वो उकबल काफिरीन नार, और वो लोग जो कुफर करते हैं उनका नतीजा क्या होगा, आग। तो ये भी पहचानना चाहिए कुफर करना क्या मतलब, कुफर का मतलब क्या है, इनकार करना, अल्लाह को नहीं मानना, फरिश्तों को नहीं मानना, रसूलों को नहीं मानना, किताबों को नहीं मानना, मौत के बाद की जिंदगी को नहीं मानना, तकदीर को नहीं मानना, कुफर की अलामतें हैं। ऐसा एक बात आगे आ रही है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस है कि कोई अगर तकदीर पे ईमान ना हो, वो ओहद पहाड़ के बराबर भी अगर सोना अल्लाह की राह में खैरात करे तो कबूल नहीं होगा। तकदीर क्या है, अल्लाह ताला का प्लान है, इंशाल्लाह हम आगे आयत आ रही है। तो ये वो कुफर करना है। अल्लज़ीना आतैनाहुमुल किताब यफ़रहूना बिमा उन्ज़िला इलैका वो मिनल अहज़ाबि मन युनकिरु बाज़हु, यानी जिसको हमने किताब दी है। यहाँ उलमा का ख्याल ये है कि हब्श के जो ईसाई थे, हबशा का जो बादशाह था और जो ईसाई थे, जब उनके सामने सूरह मरियम तिलावत की गई जहां तक मुझे याद है, तो उन्होंने वो ईमान ले आया था, मान लिए थे साहबा को जो है सपोर्ट, पहली हिजरत जो थी हबशा। तो यानी ये लोग कुरान के नाजिल होने पे खुश होते हैं, जिनको आके किताब दी गई है वो जो उन पे आपके आपके ऊपर जो कुरान नाजिल होता है उससे खुश होते हैं। लेकिन इनमें कुछ ग्रुप्स ऐसे हैं जो कुरान के बाज हिस्सों का इनकार करते हैं, बास चीजों को तो मान लेते हैं, बास चीजों का इनकार करते हैं। जैसा भाई अब कुरान में कहीं जिक्र नहीं है कि ईसा अलैहिस्सलाम अल्लाह ताला के बेटे हैं, नऊज़ु बिल्लाह। यही कहा गया है कि हम फरिश्तों को भेजे वो कुन के हुक्म से, और बीबी मरियम ने उनको कंसीव किया और बगैर बाप के पैदा, ये अल्लाह मौजिज़ाना पैदाइश थी ईसा अलैहिस्सलाम की। अब मुमकिन है ऐसी चीजों का इनकार करते हैं, लेकिन जो है बाज ऐसे लोग हैं जो आप पे नाजिल हुआ है उससे खुश हैं, जाहिर है वो लोग ईमान भी ला लिए होंगे। कुल इन्नमा उमिरतु अन आबुदुल्लाह वला उश्रिका बिही, आप इनसे कह दीजिए कि मुझे तो यह हुक्म हुआ है कि मैं अल्लाह की गुलामी करूं। देखिए अब के माने गुलाम के हैं। अब हमारे पास उर्दू में इबादत जो है, नमाज वगैरह को भी, नमाज रोजे बड़े इबादत गुजार हैं बोल दिए, तो वो गुलामी के माने जाके जो है खाली नमाज के हो गए, बड़े इबादत गुजार है भाई, नेक आदमी है। इबादत के माने अरबी में गुलामी के। तो आप कह दीजिए कि इन्नमा उमिर तू, मुझे तो सिर्फ यही हुक्म दिया है कि अन अब्दुल्लाह, कि मैं अल्लाह ताला की गुलामी करूं, मैं अल्लाह ताला का गुलाम, अल्लाह ताला के अहकामात पे चलूं। वला उशरिक भी, अब उसको समझाया जा रहा है कि कैसी गुलामी करूं कि उसके साथ किसी और को शरीक ना करूं, डिवाइडेड लॉयल्टी ना हो। इसको समझिए आप, अल्लाह ताला से डिवाइडेड लॉयल्टी ना हो, पूरी लॉयल्टी अल्लाह ताला के साथ। एक गलत मिसाल दे देता हूं मैं समझाने के लिए, मिसालों से बात समझ में आती है। एक नौजवान आदमी है, अम्मा से बड़ी मोहब्बत करता है, गोद में लेट जाता है, हालांकि बड़ा हो गया, जवान हो गया, जाके गोद में लेटता है, लपटता है, बहुत हो, उसकी शादी होती तो अब अम्मा के साथ जितना टाइम गुजारता वो टाइम नहीं मिलता, बीवी के साथ थोड़ा टाइम गुजारना पड़ता, तो अम्मा की मोहब्बत में थोड़ा फर्क आ जाता। अब उसको ख्याल होता है कि भाई मैं माँ से इतना लपटता था, इतना प्यार करता था, अब शादी हुई बात जो है बीवी के पीछे पड़ गया, माँ को छोड़ दूँ, अब माँ के पास फिर जाता तो बीवी को बुरा मालूम होता, शादी करके लाए ज्यादा वक्त माँ के साथ गुजारता है, लॉयल्टी डिवाइड हो गई। ये सास बहू का झगड़ा यही है, माँ चाहती कि पूरा कॉन्सेंट्रेशन बेटा का मेरे पे हो, रियलाइज नहीं करती कि अब उसका शादी हो गई, और बीवी चाहती कि पूरा अटेंशन मेरे पे हो, दूसरों पे किसी पे ना हो। ये तसल में जो है एक दूसरे से लड़े सास बहू के झगड़े। मैं अनडिवाइडेड लॉयल्टी की बात कर रहा हूं कि मां चाहती है कि अनडिवाइडेड लॉयल्टी मुझे मिले और कोई मेरी मोहब्बत में शरीक ना हो, और बीवी चाहती है कि मेरी मोहब्बत में और कोई शरीक ना हो। اب یہاں اللہ تعالیٰ کا معاملہ ہے، ارے آپ پالے ہیں، آپ ساری کائنات کریٹ کرے ہیں، ہر چیز آپ کے ہاتھ میں ہے، آپ کے علاوہ کوئی الہ نہیں ہے، اور بالکل ہی غلط بات ہے کہ مخلوق سے کسی کو اٹھا کے آپ کا شریک بنانا، یہ تو لائلٹی ڈیوائڈ ہو جائے گی، اللہ کے برابر سمجھ لیں بھائی. نماز کا کی اذان ہوئی، آپ بولے کہ بھائی ضروری نہیں ہے، دھوپ بہت تیز ہے نہیں جانا، تو آپ اللہ کی مرضی میں اپنی مرضی چلا رہے ہیں، آپ شرک ہو گیا نا. ہاں کوئی مجبوری ہے بات الگ ہے، بہت تھکے میں تکلیف ہے، کوئی بیمار ہے وہ بات الگ ہے، لیکن اللہ کی مرضی میں بھی اپنی مرضی شامل کر لینا شرک کی کیفیت ہو جاتی ہے. اب یہاں تو جو ہے بتوں وغیرہ کو جو ہے مکہ معظمہ میں 360 بت تھے، ان کو نعوذ باللہ تو یہاں حکم ہو رہا ہے کہ بس اللہ تعالیٰ کی، صرف اللہ تعالیٰ کی غلامی کرو اور اس کے ساتھ کسی کو مت ملاؤ. الہی ادعو، اور اسی کی طرف دعوت دو، اسی کی طرف پکارو، اپنے طرف پکارنا نہیں ہے. اب یہاں سے جو پکارا جا رہا ہے یہ اللہ تعالیٰ کی طرف پکارنا ہے. بھئی بولنے والا اگر اپنی اہمیت کے لیے پکار رہا ہے تو پھر وہ بھی ایک ہلکی سی شرکی کیفیت ہو گئی. بات سمجھنا ہے، یہ جو دعوت دینے والے بھی جو بیٹھے ہوئے ہیں ان کو بھی اللہ تعالیٰ کی طرف پکارنا ہے، اپنے طرف پکارنا نہیں ہے. بھئی میری عزت کرو، مجھ کو مالا مال کر دو، ایسا کرو، یہ بات غلط ہو جاتی. اللہ تعالیٰ کی طرف بتایا جا رہا ہے کہ غیر مذہب لوگوں کو جب تم دعوت دو گے تو اللہ تعالیٰ کی طرف دعوت دو، اور پھر وہ الہی ماں، اور اسی کی طرف لوٹنے کا، میرا لوٹنے کی جو جگہ ہے وہ اسی کی طرف ہے. کذالک انزلنا حکمن عربیہ، اس طریقے سے ہم نے اس کو ایک عربی ججمنٹ، عربی فیصلہ کر کے نازل کیا. کیوں نازل کیا عربی میں؟ اس لیے کہ جن پہ قرآن نازل ہوا، مخاطب قرآن جو تھے ان کی زبان عربی تھی. ریزن کیا بتا رہے ہیں؟ حکمن عربیہ، بعد میں آ رہی ہے انشاءاللہ. وہ کزالی کا انزل نہ ہو حکمن عربیہ، تو اب یہ آرڈر جو ہے عربی میں ہے تاکہ یہ لوگ بات سمجھے، عربی زبان ہے عربی میں سمجھیں. اور یہ بھی بات ایسے آیتوں سے ثابت ہوگی کہ قرآن کی لینگویج آف ریولیوشن جو تھی وہ عربک تھی. یہ بات معلوم ہوگی کہ لینگویج آف ریولیوشن جو تھی وہ عربک تھی. ولئن تبعت اہواہم بعد ما جاءک من العلم ما لک من اللہ من ولی ولا واہ، اور اگر آپ کے پاس علم آنے کے بعد ان کی خواہشوں کی، یہ جو اہل کتاب ہیں جو دوسرے ہیں، ان کی خواہشوں کی آپ پیروی کریں گے تو آپ کو، یعنی رسول اللہ صلی اللہ علیہ وسلم کو نعوذ باللہ دھمکی دی جا رہی ہے کہ ما لکا، آپ کو اللہ تعالیٰ کی طرف سے نہ کوئی مددگار ملے گا اور نہ کوئی بچانے والا ملے گا، کوئی دوست، کوئی گارڈین، کوئی بچانے والا نہیں ملے گا. علم آنے کے بعد اگر آپ ان کی خواہشوں کی پیروی کریں، یہ ہماری پوری زندگی ویسٹرن کلچر کی پیروی ہے. کوئی صاحب بہت پہلے کسی اسلامی ملک کو گئے تھے، بولے صاحب ہمارے پاس وہ زمانے میں یہاں ٹوائلٹس میں کھڈیاں تھے زیادہ، یہ کموڈس نہیں آئے تھے یورپین کموڈس، تو اب تو گھر گھر یہاں بھی ہو گیا. تو بولے صاحب وہاں کھانا پینا چھوڑی ہے، غلاظت بھی کرنا انگریزوں کے ویسا ہے، ایسی حالت ہو گئی. تو ہمارا پورا کلچر بن گیا، گھر بس نہیں ہو رہے، فرنیچر کے واسطے میں انکلوڈنگ می، میرے بارے میں بھی بول رہا ہوں کہ گھر بس نہیں ہو رہے، فرنیچر اتنا، یہ کیا ہے؟ ویسٹرن کلچر کی جو ہے کاپی ہو رہی ہے. ہماری ذہنیت ویسی بن گئی، اسلامی ذہنیت تو ہماری ہے ہی نہیں. دیکھیں جب نیچے سوتے تھے، نیچے کھاتے تھے، تو لیڈیز کو، جینٹس کو، ہر ایک کو اٹھنے بیٹھنے تمام عادت ہوتی تھی. آج آپ میجورٹی دیکھیں گے ایک ایج ہوتے گھٹنوں میں درد، بیٹھنا نہیں آ رہا، کیونکہ پریکٹس چھوٹ گئی. کئی لوگ مجھ سے بولتے کہ صاحب بڑی طبیعت تڑپتی آنے کے لیے یہاں درس میں، مگر اتنی دیر نیچے نہیں بیٹھ سکتے، عادت چھوٹ گئی. مسنون طریقہ ہے، جوائنٹس پورے کام کرتے ہیں. آپ نیچے بیٹھیے، اٹھیے، نیچے کھانا کھائیے، جیسا مسنون طریقہ ہے، نیچے سوئیے، آپ دیکھیے آپ کی صحت میں کتنا فرق ہوتا ہے. تو یہاں یہ بات آ رہی ہے کہ آپ یہ علم آ جانے کے بعد، قرآن آ جانے کے بعد، آپ ان لوگوں کی خواہش کی پیروی مت کیجیے. یہاں میرا آپ کا چھوڑیے، پورا اسلامک کنٹریز جو ہے پورے ویسٹ کی کاپی میں پڑے ہوئے ہیں. بخل کسی کے، ان کی اجازت سے تو حکومت ملتی بنتی، وہاں ان کی اجازت سے نہیں بنتی، یہ حالت ہو گئی. یہاں قرآن کے آیات کے خلاف بات جا رہی ہے کہ ان کو جو ہے اتنی ان کی کاپی کرنا ہی نہیں ہے. وَلَقَدْ أَرْسَلْنَا رَسُولًا مِنْ قَبْلِكَ وَجَعَلْنَا لَهُمْ أَزْوَاجًا وَذُرِّيَّةً، اور ہم نے آپ سے پہلے بھی جو ہے رسول بھیجے اور ان کی بیویاں بھی بنائی ہم نے، اور پھر ان کے بچے بھی ہوئے. भाई अगर आपके बीवी बच्चे हैं तो कोई नई बात नहीं है, जितने हम रसूल भेजे सिवाय ईसा अलैहिस्सलाम के। लेकिन ईसा अलैहिस्सलाम का भी जो रिवायत में आया है कि क़ियामत से पहले जब आएंगे तो आपकी शादी होंगी, आपके बच्चे होंगे, मुझे जहां तक रिवायतें याद है। तो आप अब अगर ये लोग बोलते हैं कि भाई ये बीवी बच्चे वाले हैं तो छोड़ना नहीं है, बीवी बच्चों को छोड़ना तारीख को दुनिया हम में से नहीं है, बोले हमको तो ये तमाम चीजें लेके चलना है, तो कोई बड़ी बात वो बात नहीं है। अजब ताज्जुब की कि हर एक नबी को हर रसूल को जो है बीवियां बच्चे थे। वह माँ काना ली रसूली या कि अभी आया तीन बेजनला, और किसी रसूल की ये शान नहीं थी कि बगैर अल्लाह की इजाजत के कोई निशानी बताए, अपने नबूवत के सबूत में कोई निशानी बताए, कोई मुजिजा लाए, ये नबी की शान नहीं थी, ये अल्लाह ताला की शान है। वो जब चाहते हैं अपने ही कानून को तोड़ के जो है मुजिजा देते हैं। मूसा अलैहिस्सलाम का मुजिजा था अपनी वॉकिंग स्टिक फेंके और वो सांप बन गया। अब जो टॉप साइंटिस्ट और टेक्नोलॉजिस्ट हैं दुनिया के, वो जमा होकर लकड़ियां फेंके देखे कि वो सांप बनता क्या, बन ही नहीं सकता। अल्लाह ताला अगर चाहे तो कानून तोड़ सकते हैं, नबी भी कानून नहीं तोड़ सकता अल्लाह ताला का। ये बोल रहे हैं कि बगैर हमारी इजाजत के आप मुजिजा नहीं बता सकते, नहीं लिखा सकते। अल्लाह ताला ने ये मुजिजा दिखाया। लिकुल्ली अजलिन किताब, अब इसके दो माने आ गए हैं कि हर अजल के लिए, हर टर्म के लिए किताब है। एक माने ये हुए कि भाई एक तौरात का जमाना था, एक जबूर का जमाना था, एक इंजील का जमाना था, अब ताकियामत कुरान का जमाना है। हर टर्म के लिए एक किताब है। अब इसकी मिसाल हिंदुस्तान की अगर हिस्ट्री आप लें तो मालूम हुआ कि पहले हिंदू पीरियड था, उसके बाद मुस्लिम पीरियड हुआ, उसके बाद ब्रिटिश पीरियड हुआ, अब इंडिपेंडेंट इंडिया है। हर एक का एक टाइम फिक्स था, जैसे हमारा टाइम फिक्स था 17 सितंबर 1948, एचईएच की हुकूमत जो है खत्म हो गई, टाइम फिक्स था। तो एक मतलब यह होता, और दूसरा मतलब यह होता कि जो है ये मैं दोनों चीजें मिक्स कर दिया हूं कि एक 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 मतलब यह होता कि हर पीरियड के लिए एक किताब है, तौरात, जबूर, इंजील, कुरान, ताकियामत, एक एक मतलब यह होता। एक मतलब यह होता है कि हर पीरियड जो है किताब रिकॉर्डेड है कि इतना हिंदू पीरियड होगा, इतना मुस्लिम पीरियड होगा, इतना ब्रिटिश पीरियड होगा, इतना इंडिपेंडेंट इंडिया, यहां हमारी तारीख लें। तो दोनों मतलब जो है इसके निकलते। अब ये बड़ी अहम आयत आई है, यमुल्लाहु मा यशाउ व युज़बित व इंदहु उम्मुल किताब, अल्लाह ताला मिटा देता है जो वो चाहता है और साबित रखता है, उसके पास असल किताब है। अब ये आयत पे तो दो दो तीन तीन घंटे भी डिस्कशन हो सकता है, ये बड़ी जबरदस्त आयत है। देखिए यहां मतलब ये है कि इंदहु उम्मुल किताब, उम किसको बोलते हैं, माँ। अब अल्लाह ताला चाहे तो उसकी चीजें रख सकते हैं जो उसमें तकदीर लिख दिए हैं, और चाहे तो मिटा दे सकते हैं। देखिए अब तकदीर लिख दिए हैं, यमुल्लाहु मा यशा, किसी की तकदीर बदल दी है दुआ की वजह से या अपनी मर्जी की वजह से बदल दिए, मोजीजे बताए तो कानून बदल दिए, हालांकि वहां कानून लिखा हुआ है, कानून लिखा हुआ है कि किसी के फेंकने से लकड़ी सांप नहीं बनेगी, मगर वो कानून के खिलाफ हुआ, कानून तोड़ देते हैं या साबित रखते हैं। तकदीर में जो लिख दिया वो तकदीर चल रही है, जो कानून चल रहा है अभी कानून चल रहा है। मैं अगर अपने से उड़ना चाहूं ग्रेविटी के खिलाफ तो नहीं उड़ सकता, हाँ एक कानून बनाए कि भाई अब तुम एरोप्लेन बनाओ इस कानून के लिहाज से, ऐसा मेटल, ऐसा फैब्रिकेट करो, तो जब तुम चाहो तो जब ग्रेविटी के खिलाफ जो है उड़ सकोगे, वो भी कानून है, फिक्स है। तो अब इसके लिए जो है यानी कुछ 8 नाम आए हैं। पहले तो किताब का लफ्ज समझिए, किताब जो है ऐसे बुक के लिए भी बताई गई है किताब का लफ्ज, फिर किताब प्रिस्क्रिप्शन के लिए भी आए, कुतिबा अलैकुमुस्सियाम, तुम पे रोजे प्रिस्क्राइब किए जाते हैं, कानून बनाया जाता है, उसके लिए भी किताब का लफ्ज आया है। वो इकरा किताबी का, रिकॉर्ड आमाल नामा तुम्हारा पढ़ो, उसके लिए भी किताब का लफ्ज आया, रिकॉर्ड के लिए भी आया। तो कुरान में 8 अल्फाज आए हैं, किताब, किताब मुबीन, उम्मुल किताब, इमाम मुबीन, किताब उन हफीज, अजबूर, किताब इन मकनून, लोहिम महफूज। तो अब यह मालूम होता है कि ऐसी किताब है जिसमें सारी कायनात का पूरा मेटीरियल, पूरे इवेंट्स पूरा लिख दिया, چاہے وہ ایبسٹریکٹ ہو، غیر مادی ہو، چاہے میٹیریل ہو، ہر چیز لکھ دیا. جیسا ہمارے لوگ ان کے بیٹھے ہوئے رہیں گے. اب ہم سمجھ رہے ہیں، شیطان ہم کو سمجھا رہا ہے کہ بڑے بھائی اللہ کے گھر میں بیٹھے ہیں، اللہ کا کلام سن رہے ہیں. 50,000 سال پہلے تقدیر لکھ دی حدیث ہے، کائنات کی تخلیق سے پہلے 50,000 سال پہلے اس کی تخلیق وہ لکھ دی گئی ہے. اچھا، ایک لیٹسٹ کوانٹم فزکس کی فائنڈنگ ہے کہ کہا گیا ہے کہ دس یونیورس از اے بگ کمپیوٹر پروسیسنگ اے پروگرام. دیکھیے آپ کیا بول رہا ہوں، اس پہ بھی نہیں مانتے. یہ جو کائنات ہے ایک بڑا کمپیوٹر ہے جو ایک پروگرام کو چلا رہا ہے. تو پروگرام کو مان لیا آپ، پروگرامر کو نہیں مان رہے، خالی ER لگا دیے تو ہو گیا. پروگرام تو ہے، ساری کائنات پروگرام چلا رہی ہے. سورج اپنے وقت پہ آ رہا، چاند اپنے وقت پہ آ رہا، وہ تمام سیارے وغیرہ گھوم رہے، جب بھی ایکلپس ہونا ہے وہ سب ہو رہا ہے، گیلیکسیز کا تمام کاروبار چل رہا ہے. یہ پورا پروگرام کائنات چلا رہی ہے. تو ظاہر ہے بغیر ایک انٹلیکچوئل پروگرامر کے یہ کائنات کیسا، کمپیوٹر آپریٹ ہی کیسا کرتا. آپ خالی کھڑے رہے کہ کمپیوٹر کو جو ہے آپ آپریٹ کرے، حکم دیے، کمانڈز کرے تو جو ہے وہ فالو کرتا ہے. تو یہاں یہ بات ماننا ہے کہ ایک چیز یہ ہے کہ تقدیر ہر چیز کا پلان لکھ دیا گیا ہے. کائنات کی تخلیق سے 50,000 سال پہلے تمام کائنات کا وہ لکھ دیا گیا ہے. یہاں اللہ تعالیٰ یہ بتا رہے ہیں کہ دیکھو، تقدیر الٹیمیٹ اتھارٹی نہیں ہے، میں الٹیمیٹ اتھارٹی ہوں. میں جو چاہتا ہوں کتاب میں رکھتا ہوں، جو چاہتا ہوں کتاب سے مٹا دیتا ہوں. کہیں تم تقدیر کے غلام ہو جائیں گے. تو تقدیر کیا ہے؟ تقدیر اللہ تعالیٰ کا پروگرام ہے، ان کو علم ہے، معلوم ہے. دیکھیے، ایک گاؤں والا کہیں آتا، انہیں کبھی پنکھا ٹیوب لائٹ نہیں دیکھتا تو اس کو سمجھ میں نہیں آتا ہے کیا چیز ہے. تب جو بنایا ہے ٹیوب لائٹ، وہ بولتا کہ صاحب یہ 40 واٹس کرنٹ کنزیوم کرے گی. جو پنکھا بنایا بتا دیتا کہ بھائی اتنے منٹ میں اتنے ریولوشنز ہوں گے، اس کو معلوم ہے. تو اللہ تعالیٰ جو کائنات بنائے ہیں، ہر چیز کے بارے میں لکھ دیے کہ یہ ایٹم سے لے کے ساری یونیورس تک کے کیا کیا کام کرے گی، کیا کیا ایونٹس ہوں گے، پورے لکھ دیے گئے. اب ہمارے لیے مسئلہ یہ ہے کہ یہ تقدیر اللہ تعالیٰ ہم کو نہیں بتائیں. اگر ہم کو بتا دیتے تو پھر آپ سوال کرتے تھے، صاحب اس کو امیر کیوں بنایا، اس کو غریب کیوں بنایا، اس کو کتا کیوں بنایا، اس کو بلی کیوں بنایا. ہم کو معلوم ہی نہیں ہماری تقدیر میں کیا ہے. میں قسم کھا کے بول ہی نہیں سکتا کہ میں یہاں سے گھر جاؤں گا. ارادہ تو ہے، گھر جب پہنچوں گا تو معلوم ہوں گا کہ ہاں میرا ارادہ جو ہے وہ تقدیر کا ارادہ تھا، برابر پہنچا میں. کیا بول سکتے ہیں؟ تو اب ہمارا ایٹیٹیوڈ کیا ہے؟ اللہ اتھارٹی تقدیر کی نہیں ہے، اتھارٹی اللہ تعالیٰ کی ہے. تو فیصلے کہے پہ ہوں گے؟ آپ کے نیتوں پہ. بخاری شریف کی پہلی حدیث میں جو بات آ گئی کہ اعمال کا دار و مدار نیتوں پہ ہے، آپ کی نیتوں پہ فیصلے ہوں گے. تو ہماری ڈیوٹی کیا ہے؟ قرآن پڑھیں، حدیث پڑھیں، اور اس کے مطابق اپنی زندگی کے فیصلے لیں. ہو گیا تو سمجھنا کہ یہ تقدیر میں تھا، نہیں ہوا تو سمجھنا کہ اللہ تعالیٰ کو منظور نہیں تھا، اللہ تعالیٰ کو منظور نہیں تھا. یہ ہمارا ایٹیٹیوڈ ہونا ہے. وہ اما نورینا کا باز الزی نئی دم او نتوفینا کا، اور ہم آپ سے جو وعدہ کیے ہیں عذاب کا، اس کا ہو سکتا ہے کہ تھوڑا حصہ ہم آپ کو بتا دیں یا پھر آپ کو ہم وفات دے دیں، اٹھا لیں، اس کے بعد بتائیں. تو انما علیک البلاغ علینا الحساب. یہ بھی بات یاد رکھنا ہے کہ آپ کے اوپر صرف پہنچا دینے کی ذمہ داری ہے، حساب لینا ہمارا کام. اب کرکٹ میچز چل رہے ہیں بھائی، بولر کا کام ہے بولنگ کرنا، امپائر کا کام ہے آؤٹ دینا یا آؤٹ نہیں دینا، حساب لینا اس کا کام ہے. اب بولر ہی جو ہے ہاؤس ڈیڈ بول کے خود ہی آؤٹ دے رہا ہے، بولے تو بولیں گے دیوانہ ہو گیا. ہم لوگوں کا وہی حال ہے. وہ کسی صاحب کے بارے میں لائے گئے، بیکار باتیں ہیں. تو تم حج کو گئے کہتے ہیں، حج قبول ہوتا ان کا، آپ کا ہی کوئی امپائرنگ کر رہے ہیں؟ آپ کیوں امپائرنگ کر رہے ہیں؟ آپ کا کام خالی بات کو پہنچا دینا ہے، حساب کر. امپائر تو اوپر بیٹھے ہیں، اللہ تعالیٰ بتائیں گے کہ قبول ہوا یا نہیں ہوا. آپ بول دیے ایسے نمازوں سے کیا فائدہ ہے؟ تو ان کی پرائیویٹ لائف دیکھو کیسا ہے. بولے آپ حساب لے لیے ان کا، ارے دوزخی ہے. کسی کا انتقال ہوا، فوراً بول دیے ارے جنتی ہے، نہیں آؤ کیا نیک ہے. آپ کو کیا معلوم انہوں کس کے واسطے نیکی کرے، لوگوں کو بتانے کے لیے کرے. تو یہاں رسول اللہ صلی اللہ علیہ وسلم جیسی شخصیت کو بتایا جا رہا کہ آپ کا کام صرف پہنچا دینے کا ہے، ہمارا کام حساب لینے کا. آپ حساب مت لیجیے، آپ حساب ہم لیں گے. तो जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये एटीट्यूड है तो फिर हमारा भी वो एटीट्यूड होना है कि हम पहुंचा दें बात को। हिसाब लेना अल्लाह ताला का काम है। औलम यरो अन्ना नातियल अर्ज़ा ननकुसुहा मिन अतराफिहा, क्या इन्होंने नहीं देखा कि हम जमीन के अतराफ से उसको सुकड़ते हुए चले आ रहे हैं। इसके भी दो इंटरप्रिटेशन है भाई। एक तो जो आम तौर पे तर्जुमों में आया वो इंटरप्रिटेशन है ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तबलीग से इस्लाम फैलता चले जा रहा था और ये काफिरों की हुकूमत जो है सुकड़ते चले जा रही थी। मदीने मुनव्वरा आ गया, इधर खैबर हो गया, इस तरीके से जो है फैलता चला जा रहा था, इनकी हुकूमत सुकड़ते चली जा रही थी जो गैर मुस्लिम थे। एक इंटरप्रिटेशन वो होता। दूसरा इंटरप्रिटेशन जियोलॉजिकल है कि एक जमीन एक जमाने में आग का गोला थी और वो जब ठंडी होने लगी, इतनी ठंडी हो गई कि पानी बना, फिर वो धूप की गर्मी से पानी भाप बना, बादल बने, वरना पानी था ही नहीं जमीन पे। जिन आबाद थे, जैसा कुरान और हदीस में भी बात आती कि जिन आबाद थे, इसीलिए शैतान समझ रहा था कि जमीन का इंचार्ज मैं बनूंगा, क्योंकि जिनों की हुकूमत चल रही थी, उसको क्या मालूम था कि आदम अलैहिस्सलाम को बना देंगे। तो अब ये जो कोई चीज गर्म जब ठंडी होने लगती तो सुकड़ती। अगर आप लोगों ने देखा है, अब बंडिया में दिखते नहीं, बचपन में हम देखते थे कि वो बंडी के ऊपर एक लोहे की पट्टी चिपकाते, बंडी के पहिए के ऊपर, पहिया टूटना नहीं बल्कि, तो उसको पूरा रेड हॉट करते, गर्म करके उस पर डाल देते, जब वो ठंडी होती तो सुकड़ के पकड़ लेते उसको, उसको किले विले ठोकने की जरूरत नहीं रहती, खुद ही सुकड़ के पकड़ लेते। तो कोई भी गर्म चीज जब ठंडी होती तो सुकड़ने लगती। अच्छा, अब जमीन पर पानी है, अब समझिए कि जमीन इतनी है, सुकड़ते 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 सुकड़ जा रही है, तो जाहिर है पानी ओवरफ्लो होगा, ओशंस ओवरफ्लो हो रहे हैं, ओशन लेवल्स बढ़ जा रहे हैं, ऑस्ट्रेलिया में बढ़े हैं, कई जगह नोटिस हुआ है। तो इसके दो रीजंस हैं, एक तो जमीन की गर्मी से पोलार आइस जो मेल्ट होगा तो उसकी वजह से भी ओशंस ये होंगे, कि सुकड़ने की वजह से भी जो है ओशंस ये हो सकते हैं, जिसका सबूत मिल रहा है। तो अल्लाह ताला बता रहे हैं कि वल्लाहु यहकुमु ला मुअक्किब ली हुक्मिह, यानी अल्लाह ताला जब हुक्म करता है तो उसके हुक्म को कोई टालने वाला नहीं होता, कोई ऑपोजिट अथॉरिटी नहीं है। देखिए बात समझिए कि अल्लाह ताला की एक ही जात है जो वाहिद है, अहद है, मखलूक में पेयर्स हैं। तो इत्तेफाक से वो पेरिच है, चैप्टर 36 वर्स 36 सूरह यासीन की 36वीं आयत, 36वीं सूरत 36वीं आयत में भी कहा गया है कि हमने हर चीज के जोड़े बनाए, कई जगह पे आया। अल्लाह ताला का जोड़ा नहीं, अल्लाह ताला का कोई ऑपोजिट नहीं है। अल्लाह ताला जब हुक्म देते हैं तो कोई हुक्म को टाल नहीं सकता। शैतान अल्लाह ताला का ऑपोजिट नहीं है। बस लोगों को बड़ी गलत फहमी है। मेरा जो इंटरप्रिटेशन है, इससे पहले रूह के सिलसिले में समझाया था मैं कि शैतान एक इविल पावर है और उसके ऑपोजिट जो गुड पावर है वो जिब्रील अलैहिस्सलाम का पावर है, हमेशा जो है वही लेके आए। शैतान अल्लाह ताला का ऑपोजिट नहीं है। तो अल्लाह ताला जब हुक्म देते हैं तो कोई उस अल्लाह ताला के हुक्म को जो है टाल नहीं सकता। वह हुआ सरीउल हिसाब, और वो हिसाब लेने में बहुत तेज है। एक जगह असरउल हिसाब आया, फास्टेस्ट एट टेकिंग अकाउंट। आपके कंप्यूटर्स क्या फास्ट होंगे? अब लोग बोलेंगे भाई अब इस वक्त 6 बिलियन का पॉपुलेशन है, ये सब मर जाएंगे तो फिर इनका हिसाब किताब होना है, आए कहीं दबक के निकल जाएंगे, ऐसा नहीं है। बहुत तेज है हिसाब लेने में, कहां जाते आप, सवाल ही नहीं पैदा होता जाने, पूरों को हिसाब देना पड़ेगा। वखद मकर अल्लज़ीना मिन क़ब्लिहिम फलिल्लाही मकरूर जमिया, और इनसे पहले भी इन लोगों ने प्लानिंग की, लेकिन हकीकत यह है कि पूरी प्लानिंग अल्लाह ताला की है। इंदहु उम्मुल किताब, पूरा प्लान अल्लाह ताला का है। देखिए काफिर की बदकिस्मती यह है कि वो तकदीर को अपनी तदबीर समझता हो, अपनी तदबीर को वो तकदीर, अपनी तकदीर को तदबीर समझता हो, समझता कि मैं कर रहा हूं, ऐसा नहीं, अल्लाह ताला करवा रहे हैं। ये बात समझना है कि पूरी प्लानिंग अल्लाह ताला की, या किसी की प्लानिंग नहीं है भाई। देखिए इंसान बनाया इस तरीके से, उसको इंटेलिजेंस, इंसान को आप अपने पूरे इन्वेंशन की लिस्ट बनाइए, कई वॉल्यूम्स में चले जाएंगी पूरे साइंटिफिक इन्वेंशन अगर बोले तो। वो मटेरियल कौन सा यूज करें आप इसके लिए, वही जो अल्लाह ताला बनाए थे जमीन में। इसके लिए कौन से कवानीन यूज करके जो है लॉज यूज करके बनाए, वही जो अल्लाह ताला बनाए थे भाई। न्यूटन्स लॉ ऑफ ग्रेविटेशन बोल दिया, اللہ لا آف گریویٹیشن ہے, یہ جو کشش ہے تمام اس کی اللہ تعالیٰ نے پیدا کی ہے کشش, نیوٹن ڈسکور کرا. آرکیمیڈیز لا بول دیا پانی کے, وہ آرکیمیڈیز کو ڈسکور کروانے لگوایا گیا. تو پلاننگ تو پوری اللہ تعالیٰ کی ہے. تو یہ ہمارے ذہن میں رہنا ہے کہ فللہ مکرو جمیا یعلم ما تکسب کل نفس, اور ہر نفس ہر شخص جو کماتا ہے وہ جانتا ہے, کیونکہ تقدیر میں لکھا ہوا ہے کون شخص کیا کرے گا, ویسے بھی جانتا ہے, فرشتوں سے بھی کے ذریعے بھی جانتا ہے, خود ہر جگہ موجود ہے, خود بھی جانتا ہے, تو اللہ تعالیٰ سے کوئی چیز چھپی بھی نہیں ہے. فسیعلم الکفار لمن عقبی الدار, تو یہ جو کافر ہیں یہ جو ہے جان لیں گے کہ یہ آخرت کا گھر کس کا ہے, نتیجہ کس کا ہے, وہ جو ہے جان لیں گے. وَيَقُولُ الَّذِينَ كَفَرُوا لَسْتَ مُرْسَلًا, اور وہ لوگ جو کفر کرتے ہیں وہ کہتے ہیں کہ آپ رسول نہیں ہیں. مطلب یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کو جھٹلانا بھی کفر ہے. وہ لوگ جو کفر کرتے ہیں وہ کہتے ہیں کہ آپ رسول نہیں ہیں. تو یہاں بات آ رہی ہے کہ قُلْ كَفَى بِاللَّهِ شَهِيدًا بَيْنِي وَبَيْنَكُمْ, آپ کہہ دیجئے کہ تم لوگوں میں اور میرے میں اللہ تعالیٰ گواہ کافی ہے. وَمَنْ عِنْدَهُ عِلْمُ الْكِتَابِ, اور ایسا شخص جس کے پاس کتاب کا علم ہے. اب یہ کتاب کا علم توریت والوں کے پاس بھی ہے, زبور والوں کے پاس بھی ہے, انجیل والوں کے پاس بھی ہے, یہاں کی کتابوں میں بھی ذکر آیا. آپ اگر ڈاکٹر ذاکر نائک کو سنے ہیں تو وہ بھی ریفرنسز دیتے ہیں, ڈاکٹر حمید اللہ جو حیدرآباد کے تھے ان کی کتاب میں بھی جو ہے بات آئی ہے کہ اپنشاد وغیرہ میں رسول اللہ صلی اللہ علیہ وسلم کا ذکر ہے. تو جو جن کے پاس کتاب ہے, جو حقیقت میں کتاب پہ ایمان لاتے ہیں, وہ بھی جانتے ہیں کہ محمد صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے رسول ہیں.